ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنا أنزلناه في ليلة القدر وما أدراك ما ليلة القدر ليلة القدر خير من ألف شهر تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر سلام هي حتى مطلع الفجر. یہ سورہ قدر ہے. لفظ قدر تین مرتبہ اس میں آیا ہے لیلۃ القدر کے کا حصہ ہو کر. لیلۃ پہلی آیت میں بھی ہے, دوسری میں بھی ہے, تیسری میں بھی ہے. اسی کلمہ قدر کی وجہ سے اس کا نام بھی سورہ قدر ہے. اس سورت کے شان نزول کے سلسلے میں دو باتیں کہی گئی ہیں حضرت شاہ عبدالعزیز صاحب دہلوی رحمتہ اللہ علیہ نے. تفسیر عزیزی میں تین چیزیں لکھی ہیں, لیکن تیسری کے متعلق خود ہی اس کے ناپسندیدہ ہونے کو لکھا ہے. دو سبب اس کے شان نزول بتلائے ہیں. پہلا تو یہ بتلایا کہ ایک دن نبی کریم صلی اللہ تعالی علیہ وسلم صحابہ کے درمیان تشریف فرما تھے, بنی اسرائیل کے حالات بیان فرما رہے تھے. اسی سلسلے میں بنو اسرائیل کے ایک عابد کا نبی کریم صلی اللہ تعالی علیہ وسلم نے تذکرہ کیا اور بتلایا کہ اس نے 1000 مہینے تک ایسی اللہ کی عبادت کی کہ دن میں روزہ رکھ کر جہاد کرتا اور رات میں نماز پڑھتا. اس طرح پورے 1000 مہینے اللہ کی عبادت میں مشغول رہا. تو یہ سن کر حضرات صحابہ رضوان اللہ تعالیٰ علیہم اجمعین نے عرض کیا کہ اللہ کے رسول, اس کی عبادت کے ثواب کو ہم کس طرح پا سکتے ہیں جبکہ ہماری عمریں ہی 60-70 سال کی ہیں. اس لیے کہ 1000 مہینے کا مطلب یہ ہے 83 سال اور 4 مہینے. ہماری عمریں ہی عموماً 60-70 سال سے زیادہ نہیں ہوتی, اور اس میں بھی ایک تہائی تو سونے میں, کچھ حصہ جو ہے روزی کمانے میں, اور دوسری ضروریات میں, کچھ بیماری और काहिली में जाया हो जाता है, इबादत के लिए क्या बाकी रहा। तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम भी सहाबा की इन बातों को सुनकर दिलगीर और गमगीन हुए। तो उस वक्त अल्लाह तआला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तसल्ली के लिए ये सूरत नाजिल फरमाई, जिसमें एक रात को हजार महीनों से बेहतर करार दिया गया कि अगर इस उम्मत का कोई फर्द इस पूरी जिंदगी में एक रात भी पाले तो भी 83 साल और 4 महीनों की इबादत, बल्कि उससे बेहतर कहा गया, और बेहतर की भी कोई हद मुकर्रर, उससे दुगनी बेहतर है, 4 गुनी बेहतर है, 10 गुनी बेहतर है, 100 गुनी बेहतर है, कुछ नहीं। वो बिल्कुल जो है ये कितनी बेहतर है वो बात जाहिर नहीं की गई। बहरहाल इससे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली देना मकसूद था। एक शान नुज़ूल और सबब नुज़ूल तो हज़रत शाह साहब ने ये लिखा है, दूसरा ये लिखा है कि अल्लाह तबरक तआला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को आपकी उम्मत के अफराद की उम्रें बताई गई जो 60-70 के दरमियान होती है। और हदीस में भी आता है, खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, आमार उम्मती मा बैन सित्तीन व सबईन, मेरी उम्मत के लोगों की उम्रें 60 से लेकर 70 आम तौर पर, कोई कहीं ज्यादा हो कोई कम हो वो बात दूसरी है, वरना एक आम तरीका यही है कि 60-70 के दरमियान होती है। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ये सुन करके गमगीन हुए कि अगली उम्मत के उम्मतों के लोगों की उम्रें तो बहुत ज्यादा थी, उनके मुकाबले में मेरी उम्मत के अफराद की उम्रें इतनी कम, ऐसा ना हो कि हमारी मेरी उम्मत के उम्रें कम होने की वजह से कयामत के रोज मेरी उम्मत दूसरी उम्मतों के मुकाबले में पीछे रह जाए और वो लोग मेरी उम्मत से आगे बढ़ जाएं, ज्यादा सवाब हासिल कर लें, और मेरी उम्मत कम होने की वजह से मुझे शर्मिंदगी उठानी पड़े। तो उस पर अल्लाह तबरक तआला ने आप सल्लल्लाहु अलैहि वसल्लम की तसल्ली के लिए ये सूरत नाजिल फरमाई। ये दो सबब नुज़ूल हज़रत शाह अब्दुल अज़ीज़ साहब दहलवी रहमतुल्लाह अलैह ने तीसरा भी बतलाया है, लेकिन उसको खुद उन्होंने ही नापसंदीदगी के साथ रद्द कर दिया है। तो बहरहाल अल्लाह ताला ने इस उम्मत को शबे कदर अता फरमाई, चुनांचे इसी बुनियाद पर हाफिज इब्न कसीर रहमतुल्लाह अलैह जिनकी तफसीर भी है, उन्होंने शबे कदर को इस उम्मत की खसूसियात में शुमार किया है। यानी गोया शबे कदर अल्लाह ताला की तरफ से सिर्फ उम्मते मोहम्मदिया ही को अता की गई, और इमाम मालिक रहमतुल्लाह अलैह के हवाले से भी उन्होंने ये बात नकल की है, बल्कि अल्लामा खत्ताबी रहमतुल्लाह अलैह ने तो इस पर इजमा नकल किया है, अगरचे बाज मुफस्सिरीन को इसमें कलाम है, लेकिन बहरहाल कहने वालों ने इसको इस उम्मत की खुसूसियात में करार दिया है। अब ये लैलतुल कद्र जो है उसका नाम लैलतुल कद्र क्यों हुआ? तो लफ्ज़ कद्र जो है कदर यकदर का एक माना होता है अंदाजा लगाना, मुकर्रर करना। गोया इस रात के अंदर वैसे तो अल्लाह तबरक तआला ने जब से इस कायनात को पैदा किया, कायनात की हर मखलूक के लिए जो कुछ भी अल्लाह की तरफ से तय हुआ है, अगर वो जानदार है चाहे इंसान है या दूसरे जानवर हैं, तो उनकी उम्रें उनकी रोजी और सब कुछ अल्लाह तबरक तआला ने अजल ही से तय कर दिया है। ये तकदीर कोई एक दिन की बात नहीं, पहले ही दिन से अल्लाह ने कायनात से पैदाइश से पहले ही अल्लाह तबरक तआला की तरफ से ये तय हो चुका है। अलबत्ता अल्लाह तबरक तआला शबे कद्र के अंदर फरिश्तों को अल्लाह की तरफ से फरिश्ते कायनात के सारे उमूर को अंजाम देने के लिए मुकर्रर हैं। गोया फरिश्ते अल्लाह मियां का स्टाफ है, किसी हुकूमत का अमला होता है ना, वो उस हुकूमत के कारिंदे होते हैं, हुकूमत के कामों को अंजाम देते हैं। तो अल्लाह तआला की हुकूमत के कारिंदे कौन हैं? फरिश्ते हैं। और भी बहुत सारे कामों के लिए अल्लाह ताला ने फरिश्तों को पैदा किया है, लेकिन कायनात के इन सारे उमूर को अंजाम दिलवाते हैं अल्लाह ताला फरिश्तों के जरिए से। तो ये मखलूक की तकदीर तो अल्लाह ताला की तरफ से अजल ही में तय कर दी गई थी, लेकिन हर साल शबे कदर में उन फरिश्तों को जिनको ये लोगों के इसके कामों के ऊपर मुकर्रर किया गया है, हर इंसान के लिए जो फरिश्ते मुकर्रर हुए हैं उसकी रोजी कितनी है इस साल की, वो कितना जाए, उसकी मौत कब है, उसकी हयात कब है, यहाँ तक के वो हज करेगा या नहीं करेगा, वो सारी बातें गोया उस साल का जो होता है एक शबे कदर से लेकर दूसरी शबे कदर तक, उस शबे कदर में अल्लाह ताला ये सारी फाइलें दे देते हैं किसको, कि इस साल तुमको ये काम करने हैं। तो गोया ये मुकद्दरात जो है मखलूक की और खास तौर पर इंसानों के, ये उनकी मौत, हयात, रोजी और सारी दूसरे उमूर जो हैं वो इन फरिश्तों के हवाले किए जाते हैं, जो फरिश्ते कायनात के उमूर को अंजाम देते हैं। तो फिर उसी के मुताबिक साल भर फरिश्ते वो काम अंजाम देते हैं, इसलिए इस रात को लैलतुल कद्र कहते हैं। कद्र बमाना वह अंदाजा लगाना, तय करना उनके मुतालिक जो मुकद्दरात तय किए गए। दूसरा माना कद्र का है, कद्र यानी इज्जत और शर्फ। तो इस रात में इबादत का सवाब और इबादत की कद्र और इज्जत दूसरी रातों के मुकाबले में ज्यादा है, चुनांचे जैसा कि बतलाया गया कि इस रात को अल्लाह तआला ने 1000 महीनों से बेहतर बनाया, यानी और रातों में आदमी इबादत करेगा तो उसका इतना सवाब नहीं मिलेगा जितना इस रात में इबादत करने का मिलता है, इसलिए इस रात को लैलतुल कद्र कहते हैं। इज्जत और शर्फ और कदर वाली रात, यानी उसमें सवाब ज्यादा। और बाद हज़रात फरमाते हैं कि इस रात में इबादत करने की वजह से इबादत करने वालों की कदर व मंजिलत और उनका मकाम और मर्तबा अल्लाह ताला के यहाँ ऊंचा हो जाता है इस रात की इबादत की वजह से, इसलिए इसको लैलतुल कद्र कहते हैं। तो ये तीन जो है वजूहात इसके लैलतुल कद्र नाम रखने की बतलाई गई है। और जो है वैसे लैलतुल कद्र को अल्लाह ताला ने दूसरी रातों के ऊपर जो फजीलत अता फरमाई उसकी मुख्तलिफ वजूहात लिखे। एक वजह तो उसकी ये है कि उस रात को शाम से लेकर सुबह तक अल्लाह ताला की तजल्ली बंदों की तरह मुतवज्जे रहती है और बंदों को अल्लाह ताला की बारगाह में मानवी कुर्ब हासिल होता है जो और रातों में इतना नहीं होता, इस माना करके जो है ये इसको फजीलत हासिल है दूसरी रातों पर। दूसरा जो है इस रात में फरिश्ते और अरवाह, अब ऐसे रूह का लफ्ज जो इसमें आया है उससे तो आम तौर पर हदीस को सामने रखते हुए हजरत मुफस्सिरीन ने हजरत जिब्रील मुराद लिए, रूह यानी रूहुल कुद्स, हजरत जिब्रील और दूसरे फरिश्ते। लेकिन हजरत शाह अब्दुल हदीस साहब देहलवी रहमतुल्लाह ने लिखा है कि फरिश्ते और दीगर अरवाह वो भी आसमान से इस रात में नाजिल होती है और नाजिल होने के बाद जो है जमीन पर आते हैं और जो लोग अल्लाह की इबादत में मशगूल होते हैं उनके साथ वो लोग मुलाकात करते हैं, उनकी मुलाकात के नतीजे में जो है इन इबादत करने वालों की इबादत की कैफियत और हलावत कई गुना बढ़ जाती है जिनको उनका जिसका उनको भी इदराक होता है। इसका भले इदराक ना हो कि किसने मुसाफा किया, लेकिन उसके मुसाफे के नतीजे में जो असर उसके जो है रूहानी तौर पर जो कैफियत मुरतब होती है वो उसका उनको एहसास और इदराक होता है। ये गोया इस माना करके इस रात को दूसरी रातों के ऊपर फजीलत। और सबसे बड़ी फजीलत तो यह है कि कुरान पाक इसी रात के अंदर नाजिल हुआ, लैलतुल कदर ही के अंदर। ये ऐसी फजीलत है जिसकी वजह से, और यही अकेली फाजी फजीलत होती तो अभी उसके लिए क्या थी, काफी थी। और ایک وجہ یہ بھی ہے اس کی فضیلت کی کہ اللہ تعالیٰ نے فرشتوں کو اسی رات میں پیدا فرمایا. فرشتوں کی پیدائش بھی لیلۃ القدر میں ہوئی, اور اس رات میں جنت کی بھی آرائش اور سجاوٹ ہوتی. ہر سال اس رات میں جنت کی خصوصی سجاوٹ ہوتی ہے, آرائش ہوتی ہے. اور حضرت آدم علیہ نبینا علیہ الصلوۃ والسلام کی پیدائش کا مادہ بھی اللہ تعالیٰ نے اسی رات کے اندر جو ہے جمع فرمایا. اس معنی کر کے گویا اس رات کو دوسری راتوں کے مقابلے میں فضیلت حاصل ہے. ویسے لیلۃ القدر کب ہے, کون سی رات لیلۃ القدر ہے, اس کی تعین کے سلسلے میں علماء کے 50 اقوال بتائے گئے ہیں. ویسے قرآن کی آیتوں سے اتنی بات تو طے ہے کہ وہ رمضان المبارک میں ہے, اس لیے کہ قرآن میں ایک تو اس سورت کے اندر انا انزلناہ فی لیلۃ القدر, باری تعالیٰ فرماتے ہیں کہ ہم نے اس قرآن کو اتارا لیلۃ القدر میں, شب قدر میں. اور سورہ بقرہ میں باری تعالیٰ کا ارشاد ہے شہر رمضان الذی انزل فی القرآن ہدی للناس وبینات من الہدی والفرقان, کہ رمضان کا مہینہ وہ مہینہ ہے کہ اس میں قرآن پاک اتارا گیا لوگوں کی ہدایت اور رہنمائی کے لیے. تو گویا یہ دو آیتوں کو ملانے سے ایک بات صاف ہو گئی کہ قرآن پاک رمضان میں اترا اور لیلۃ القدر میں اترا. لا محالہ لیلۃ القدر رمضان میں ہوگی, رمضان کے علاوہ نہیں ہو سکتی. تو قرآن کے ان دو آیتوں کو ملانے سے اتنی بات تو ثابت ہو گئی کہ لیلۃ القدر رمضان میں ہے, رمضان کے علاوہ میں نہیں. اب آگے جو ہے رمضان کے اندر کب ہے, تو اس سلسلے میں جو ہے حدیث کے جو ہے مختلف احادیث کو جب دیکھتے ہیں تو اس میں یہ ہے کہ رمضان المبارک کے اندر جو آخری اشرہ ہے, آخری اشرے کے اندر لیلۃ القدر ہے, اور آخری اشرے کی بھی طاق راتوں میں. ویسے آخری اشرے میں کسی بھی رات میں ہو سکتی ہے, ویسے زیادہ تر آخری اشرے کی طاق راتوں میں ہے یہ. چنانچہ حضرت انس رضی اللہ تعالیٰ عنہ کی روایت ہے جو ابن ماجہ میں ہے, نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد دخل رمضان فقال رسول اللہ صلی اللہ علیہ وسلم ان هذا الشهر قد حضركم في وفي ليله خير من الف شهر. ایک تو گویا اس حدیث سے بھی بتلایا گیا کہ لیلۃ القدر کہاں ہے, رمضان میں. چنانچہ حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ آپ کا ارشاد ہے کہ رمضان کا مہینہ داخل ہو گیا اور یہ مہینہ تمہارے آ گیا, اور اس میں ایک ایسی رات ہے جو ہزار مہینوں سے بہتر ہے. من ہورے مہا فقد ہورے مل خیر کلہ, جو آدمی اس رات سے محروم کر دیا گیا وہ ہر خیر سے محروم کر دیا گیا. ولا یحرم خیرہا الا محروم, اور اس رات کی برکتوں سے وہی آدمی جو محروم کیا جاتا ہے, جو حقیقت میں کیا ہے, بھلا اس کی محرومی کا کیا اندازہ لگا ہے, حقیقت میں وہ محرومی کہا جائے گا. تو بہرحال آپ اس حدیث سے یہ معلوم ہوا, جیسا کہ قرآن کی دو آیتوں کو ملانے سے معلوم ہوتا تھا کہ رات کب ہے, رمضان کے مہینے میں. دوسری حضرت عائشہ رضی اللہ تعالی عنہا کی روایت ہے جو بخاری شریف میں ہے, نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں تحروا لیلۃ القدر فی الوتر من العشر الاواخر من رمضان, رمضان کے آخری عشرے کی طاق راتوں میں لیلۃ القدر کو تلاش کرو, حضور فرماتے ہیں. معلوم ہوا کہ وہ رمضان کے آخری عشرے کے اندر ہے, اور وہ بھی طاق راتوں میں. ویسے ہے کہ آپ صلی اللہ علیہ وسلم نے ایک مرتبہ رمضان کے پہلے عشرے کا اعتکاف کیا, کائی کے لیے, لیلۃ القدر کو پانے اور حاصل کرنے کے لیے. جب وہ عشرہ پورا ہونے کے قریب ہوا, پورا ہونے والا تھا, تو اللہ تعالیٰ کی طرف سے بتایا گیا کہ آئندہ ہے, وہ تو ابھی نہیں ہے, اس میں نہیں تھی. تو آپ نے دوسرے عشرے کا اعتکاف کیا, وہ بھی جب ختم ہونے آیا تو آپ کو بتایا گیا کہ وہ آخری عشرے کے اندر ہے. اور ایک مرتبہ تو باقاعدہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو آخری اشرے میں تعین کے ساتھ بتلایا گیا کہ فلانی رات جو ہے وہ لیلۃ القدر ہے. آپ کو جب اللہ تعالیٰ کی طرف سے بتلایا گیا تو آپ صحابہ کو یہ چیز بتلانے کے لیے اپنے حجرہ شریفہ سے باہر نکلے تاکہ صحابہ کو بتلائیں. آپ اسی ارادے سے آپ کو بتایا گیا تھا, آپ کے ذہن میں وہ تھی, اور یہ بتلانے کے لیے آپ صحابہ کو بتلانے کے عمرے سے باہر نکلے اور آپ کی نگاہوں نے ایک منظر دیکھا کہ دو صحابی آپس میں لڑ رہے ہیں, حضرت کعب ابن مالک اور حضرت عبداللہ ابن ابی حضرت رضی اللہ تعالیٰ عنہما. حضرت کعب ابن مالک کا کچھ قرضہ ان کے اوپر تھا, اتفاق کی بات کہ وہ یہی ہاتھ آ گئے. عام طور پر مقروض جلدی سے ہاتھ آتا سمجھایا کہ نہیں, تو پھر قرضہ خواہ بھی موقع غنیمت سکتا ہے, جہاں میں جاوے مسجد کی سب میں ملا تو وہیں پکڑ لیتا ہے. تو بہرحال حضرت کعب ابن مالک رضی اللہ تعالیٰ عنہ نے عبداللہ ابن ابی حضرت کو وہیں پکڑ کر ان سے کہا کہ میرا قرضہ لاؤ. اسی میں تو میں میں ہو گئے, ان کی آوازیں بلند ہوئی, نبی کریم صلی اللہ تعالی علیہ وسلم ان میں صلح کرائی. صلح اس طرح کرائی حضور نے کہ حضرت کعب ابن مالک سے کہا کہ تم اپنا آدھا قرضہ کیا کر دو, چھوڑ دو. چنانچہ حضور نے یہ فرمایا, فوراً انہوں نے کہا چھوڑ دیا. تو پھر حضور صلی اللہ علیہ وسلم نے عبداللہ ابن ابی حضرت رضی اللہ تعالیٰ سے کہا ادا کر دو, جو باقی رہ گیا ادا کر دو. اب آپ اس میں مشغول, اصل تو آپ حجرہ شریفہ سے نکلے تھے بتلانے کے لیے. کہا کہ کیا بتلانے کے لیے کہ شب قدر کب ہے, آپ پر وہی کے ذریعے سے آپ کو بتلایا گیا. لیکن ان کا یہ جھگڑا چکانے میں مشغول ہوئے تو آپ بھول گئے. کبھی ایسا ہوتا ہے آدمی ایک کام لے کر کے نکلتا ہے, راستے میں کوئی دوسرا مسئلہ پیش آ جاتا ہے, اس میں مشغولی کی وجہ سے وہ کام بھی آدمی اس کو یاد بھی نہیں رہتا کہ کیا ہوا تھا, میں کیوں نکلا تھا. دوسرا سم نکلے اور آپ کو پھر لیلۃ القدر بلا دی گئی. دوسرا سم نے فرمایا کہ مجھے اللہ تعالیٰ نے جو ہے وحی کے ذریعے سے بتلایا تھا کون سی رات لیلۃ القدر ہے, لیکن فلانے کے جھگڑے کی وجہ سے وہ تعین اٹھا لی گئی. بعض لوگ کہتے ہیں شب قدر اٹھا لی گئی, لیکن وہ اس سے درست نہیں کہ اسی حدیث میں یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے آگے یہ فرمایا, فلاں فلاں رات میں اس کو تلاش کرو. اگر شب قدر ہی اٹھا لی گئی ہوتی تو فلاں فلاں رات میں تلاش کرنے کا حکم دینا کیا معنی رکھتا ہے. چنانچہ یہی روایت بخاری شریف میں ہے, حضرت عبادہ ابن صامت رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم اپنے حجرہ شریفہ سے نکلے, لیخبرونا بلیلۃ القدر, تاکہ ہم آپ صلی اللہ علیہ وسلم ہم کو بتائیں کہ لیلۃ القدر کب ہے. اللہ نے وحی کے ذریعے سے آپ کو بتلایا تھا. فتلاها رجلان من المسلمين, اب باہر جب تشریف لائے تو دو مسلمان آپس میں لڑ رہے تھے, لڑائی میں مشغول تھے, تو ان کی لڑائی میں مشغول ہو کر ان کو لڑائی سے جو ہے نکالنے کے لیے ان کی صلح کرانے میں مشغولی کی وجہ سے حضور صلی اللہ علیہ وسلم وہ بھول گئے. آپ فرماتے ہیں بعد میں, خرجت لأخبركم بليلة القدر, میں اس لیے نکلا تھا کہ تم کو بتلاؤں کہ لیلۃ القدر کب ہے, اللہ نے مجھے بتلایا تھا. فلا فلا آدمی لڑائی میں مشغول ہوئے, بس وہ رات اٹھا لی گئی. تو بعض ہونے شیعہ لوگ یوں کہتے ہیں کہ رات ہی اٹھا لی گئی, اب وہ ختم, دنیا میں وہ رات رہی نہیں. لیکن اہل سنت والجماعت کہتے ہیں نہیں, رات کی تعین اٹھا لی گئی. وہ علم جو آپ کو دیا گیا تھا کہ فلاں رات ہے, وہ تعین والا علم اٹھا لیا گیا. چنانچہ آگے فرماتے ہیں, وَعَسَىٰ أَن يَكُونَ خَيْرًا لَكُمْ, حضور فرماتے ہیں امید ہے کہ یہ اٹھا لیا جانا یعنی تعین جو بتائی گئی تھی وہ علم اللہ نے اٹھا لیا, اسی میں تمہارے لیے کیا ہو, خیر ہو. بہت خیر اس میں ہو سکتی ہے, خیر بھائی معنی ہو سکتی ہے کہ بھائی دیکھو بعد جب اس کی تعین یہ علم اٹھا لیا گیا تو اب اس رات کو حاصل کرنے کے لیے لوگ کئی راتوں میں جہاں یہ گمان ہو سکتا ہے یہ رات ہو سکتی ہے, یہ رات ہو سکتی ہے, یہ رات ہو سکتی ہے, سب راتوں میں لوگ کیا کریں گے, عبادت کریں گے. تو اب جو رات ہے وہ تو مل ہی گئی, ساتھ میں اس کے علاوہ اور کئی راتوں میں اس کی وجہ سے عبادت کا موقع ملا اور گویا کئی راتوں کی عبادت کا ثواب ملا. دوسرا जो अगर ताइन बाकी रहती तो सबको मालूम होता। बहुत से बंदे ऐसे होते हैं कि उनको गुनाहों की चस्का और आदत ऐसी पड़ी हुई होती है कि उनसे गुनाह छूटता ही नहीं। तो ये जानने के बावजूद कि ये लैलतुल कद्र है, फिर भी वो गुनाहों से बाज नहीं आएंगे। और जानते हुए गुनाह करना लैलतुल कद्र में ये बड़ा खतरनाक, जैसे कोई आदमी मस्जिद में गुनाह करे तो कितना बड़ा है। तो गोया जाहिर है न जानते हुए कर लिया तो वो माजूर समझा जाएगा, लेकिन जानते हुए किया तो इस माना करके भी गोया उसमें क्या है, अल्लाह ताला की तरफ से खैर रखी गई। और फिर यह है कि कयामत के रोज या उसी रात में अल्लाह ताला फरिश्तों के सामने मुबाहात और फख्र करते हैं। जिस वक्त इंसान को पैदा करने का इरादा अल्लाह ताला ने जाहिर किया था कि मैं जमीन के ऊपर अपना एक नाइट जो है बनाना चाहता हूँ, जाइलुन फिरद खलीफा, तो फरिश्तों ने बतौर एतराज की अर्ज किया था, अतजलुफिया मयुफसिदुफिया व यस्फिकुद्दिमा, ये बारी ताला आप एक ऐसी शख्सियत को और एक ऐसी मखलूक को पैदा करने जाते हैं पैदा करने जा रहे हैं कि जो खून बहाएगा और फसाद मचाएगा। तो अल्लाह ताला ने उस वक्त जवाब में कहा इन्नी आलम माला ताला, मैं जानता हूँ तुम नहीं जानते। अल्लाह ने खामोश कर दिया। तो लेकिन अब जब ऐसे मौके आते हैं और इंसान इबादत करता है, भाई इस एक रात को हासिल करने के लिए उन रातों में भी जो लैलतुल कदर नहीं है और वो इबादत करना, तो बारी ताला फरिश्तों ने देखो इस बेचारे को मालूम नहीं कि लैलतुल कदर कौन सी है, फिर उसके लिए कई कई रातों में बेदार रहता है, उससे वह उसकी अमल इबादत पर अल्लाह ताला फरिश्तों के सामने फख्र कायम करते हैं। दोबारा इसमें अल्लाह ताला की हिकमतें होंगी ये, और इसलिए बहरहाल जैसा कि मैंने अभी बताया कि वैसे आखिरी आम कौल यही है कि जब रमजान के आखिरी अशरे में है और उसमें भी आम तौर पर जो है ताक रातों में, लेकिन इसी हदीस में वासा यकुन खैर लकुम फतमिसुहा फितासियति वस्साबियति वलखामिसति, ये बुखारी शरीफ के इस रात को तलाश करो नवीं रात में, सातवीं रात में और पांचवी रात में। तब नवी कौन सी, यानी 20 के ऊपर नवी यानी 29वीं, 20 के ऊपर सातवीं यानी 27वीं, पांचवी यानी 20 के ऊपर पांचवीं। बाद वाले पीछे से उल्टा हिसाब गिना है, आप फजाइल रमजान में इसकी तफसील हजरत शेख रहमतुल्लाह ने की है, देख सकते हैं। तो बहरहाल ये जो इस तरह की दोनों तरफ की बातें कही गई उससे इतनी बात तो साफ होती है कि अशरे अखिरा की हर रात में ये एहतमाल मौजूद है कि वो शबे कदर हो सकती है, इसलिए उसका एहतमाम करना चाहिए आदमी को। अब जो है इसके बाद जो है ये कि भाई अगर किसी शबे कदर को आदमी पा ले तो उसको क्या दुआ करनी चाहिए, क्योंकि जब आदमी को मालूम होगा आज शबे कदर है तो फिर समझ नहीं पड़ती क्या मांगे ने क्या नहीं मांगे, टेंशन में आ जाता है। तो ये मसला भी हल कर दिया। हजरत आयशा रजी अल्लाह ताला उम्मुल मोमिनीन फरमाती हैं कि मैंने नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम से अर्ज किया या रसूल अल्लाह अरायत इन अलीम तो आई लैलतिन लैलतुल क़द्र मा कुलु फिया, या अल्लाह के रसूल बतलाइए अगर मुझे पता चल जाए कि आज की रात लैलतुल कद्र है तो मैं क्या मांगू अल्लाह से क्या दुआ करूं। तो नबी करीम सल्लल्लाहु तआला ने फरमाया कूली ये दुआ करो अल्लाहुम्मा इन्नका अफून तुहिब्बुल अफ्वा फाफू अन्नी, अल्लाह तू बड़ा माफ करने वाला है माफी को पसंद रखता है मेरे गुनाहों को भी, भाई ये सबसे बड़ा हम गुनहगारों के लिए तो इससे बढ़कर कोई इनाम नहीं हो सकता, इसलिए कि हमारे नामाए आमाल में बेशुमार ऐसी हरकतें हैं कि किसी एक पर भी अल्लाह ताला पकड़ लिया तो जो है हमारा बेड़ा गड़क हो सकता है। अल्लाह ताला से अगर ये दरखास्त की गई कबूल हो गई तो हमारा बेड़ा पार हो जाएगा, इसलिए हमको तो ये मांगो ने वो मांगो उसके बजाय इतना ही क्या है वो शेख सानी ने निकल किया है ना, मैं नहीं कहता कि मेरी इबादतें कबूल करो, بلکہ میری درخواست یہ ہے کہ میرے گناہوں پر قلم عفو پھیر دیں. عبارت ہے میری اصلاح کہاں ہے کہ میں یہ کہوں کہ قبول کرو, بس میرے گناہوں کے اللہ کیا کر دیجئے, معاف کر دیجئے. تو بہرحال یہ مسئلہ بھی حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے حل کر دیا. اور ویسے یہ دعا تو چھوٹی سی دعا ہے, اس کے علاوہ بھی بہت سارا وقت بچتا ہے, آپ کا جی چاہے تو اور ساری جتنی چیزیں چاہے مانگ سکتے ہیں. لیکن ایک بات ہے کہ بھائی آدمی کو آخرت کی نعمتوں کی طرف زیادہ دھیان دینا چاہیے دنیا کی. ہم لوگ دنیا کی محبت میں ایسے جو ہیں بڑے ہوئے ہیں اور ایسے غرق ہیں کہ ایسے مبارک اوقات کے اندر بھی ہمیں آخرت کے بجائے جو سوچتی ہے کوئی بات تو کائی کی سوچتی ہے, دنیا یوں ہو جائے, یوں ہو جائے, فلانا ہو جائے. مانگو دنیا, اللہ تعالیٰ نے اس کے بھی مانگنے کا حکم دیا ہے. حضور تو فرماتے ہیں کہ تمہارے چپل کا تسمہ اور پٹی ٹوٹ جائے تو وہ بھی اللہ سے مانگو. ہر چیز اللہ سے مانگنی. لیکن بہرحال جیسے چیزوں میں بھی ترجیحات ہوتی ہیں, پہلے کیا اور بعد میں کیا, تو ترجیحات کا تقاضا یہ ہے کہ پہلے جو ہیں ہم آخرت کی نعمتوں کا اللہ سے سوال کریں اور اس کے بعد بچے نمبر تو پھر دوسری چیزیں مانگیں گے, سمجھایا کریں گے. تو بہرحال اس کا بھی اس کی طرف بھی دھیان ہونا چاہیے. اور جو ہے یہ اس رات کو عبادت کے اندر گزارنا چاہیے. بخاری شریف ہی میں روایت ہے, نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے, من قام لیلۃ القدر ایمانا واحتسابا غفر له ما تقدم من ذنبه. جو لیلۃ القدر میں اللہ کی عبادت میں مشغول ہوا ایمان کے ساتھ اور اللہ تعالیٰ سے ثواب کی امید رکھتے ہوئے, تو اس کے اگلے سارے گناہ معاف ہو جائیں گے. گناہ سے مراد صغیرہ گناہ ہیں. ویسے بھی ایک اصولی بات, جیسا کہ آپ نے فضائل اعمال میں سنی ہوگی, فضائل نماز میں بھی ہے, یہاں بھی ہے, کہ یہ کسی بھی عبادت کی وجہ سے جو گناہ معاف ہوتے ہیں کون سے, صغیرہ گناہ. کبیرہ گناہ کے متعلق علماء نے لکھا ہے کہ وہ بغیر توبہ کے معاف نہیں ہوتے. اب حضرت شیخ رحمۃ اللہ علیہ فرماتے ہیں کہ ایسی بڑی راتوں میں جب کوئی آدمی عبادت میں مشغول ہوتا ہے تو عام طور پر گنہگار آدمی گناہوں کی معافی بھی مانگتا ہی ہے رو دھو کر, اس لیے وہ بھی معاف ہو ہی جائیں گے. ایسا نہیں ہوتا کہ سب کچھ مانگے اور گناہوں کے متعلق کچھ نہ کرے, اس کی طرف سے بھی توجہ ہوتی ہے, اس لیے کوئی حیرت کی بات نہیں. تو بہرحال یہ شب قدر کے سلسلے میں جو ہے وہ تفصیلات ہو گئی. اور یہ ایک سوال یہ ہوتا ہے کہ بھائی آج کل تاریخوں کی وجہ سے ہمارے یہاں جو ہے 27 تاریخ ہے اور وہاں مکہ میں تو 28 ہو گئی, تو وہاں کی ہر جگہ کی جو سب لیلۃ القدر ہوگی اللہ تعالیٰ اس کے مطابق ان کو اجر عطا فرمائیں گے. اس کا مطلب یہ نہیں کہ وہاں کا ایسا ہمارے لیے ہمارا ایسا. بھائی ہم زہر کی نماز کب پڑھتے ہیں, جب ہمارا زہر کا وقت ہوگا تب, یا مکہ کا وقت ہوتا ہے تب پڑھیں گے. نہیں, مکہ کا اپنا وقت ہے, مکہ والے وہاں اپنی زہر کی نماز اپنے وقتوں میں پڑھیں گے, ہم زہر کی نماز اپنے وقتوں میں. تو اللہ تعالیٰ کے یہاں تو جو ہے اسی کے مطابق ہر ایک کے ساتھ معاملہ کیا جاتا ہے. اس لیے بہرحال جو ہے اس کا آدمی کو اس کا یہ کرنا چاہیے. اور لیلۃ القدر کی فضیلت کے سلسلے میں ایک بات تو یہ ہے کہ ہزار مہینوں کی عبادت سے بہتر, ہزار مہینے کا حساب 83 سال اور 4 مہینے, اور بہتر کا, اور جیسا میں نے شروع میں بتلایا کتنی بہتر ہے وہ نہیں بتایا گیا, اس لیے بہت زیادہ وسعت ہے اس کے اندر. اور دوسرا جو ہے شب قدر کے اندر فرشتے, خاص کر کے وہ فرشتے جن کا مقام سدرۃ المنتہا ہے, سدرۃ بعد فرشتوں کا مقام, حضرت جبریل بھی وہیں اور دوسرے فرشتوں کا بھی مقام وہاں ہے. بہت سے فرشتے جن کا مقام سدرۃ المنتہا میں ہے, باقاعدہ وہ حضرت جبریل کے ساتھ اس رات میں زمین پر اترتے ہیں. اور جو بھی بندہ مومن مرد یا عورت اللہ کی عبادت میں مشغول ہو اس کے لیے دعائے رحمت بھی کرتے ہیں اور ان کے ساتھ کیا کرتے ہیں, مصحبہ بھی کرتے ہیں. اور جیسا کہ شروع میں بتلایا اس کی وجہ سے ان کی عبادتوں کے اندر جو ہے ایک نورانیت اور حلاوت کی کیفیت پیدا ہو جاتی ہے. اور شب قدر میں جو ہے قرآن پاک نازل ہوا. یہاں ایک چیز اور بھی, کچھ لوگ, کچھ بندے اللہ کے ایسے بھی ہیں کہ ان کے گناہ اتنے خطرناک ہیں کہ اس رات میں بھی ان کی معافی ہوتی एक तो शराब पीने वाला या खिंजीर का गोश्त खाने वाला उसके मुतालिक है तो उसके गुनाह माफ नहीं। और भी कुछ ऐसे गुनहगार हैं कि जिनके गुनाह जो है वो माँ बाप की नाफरमानी करने वाला और इसी तरीके से एहसान करके जतलाने वाला। अब आजकल तो ये बीमारी आम हो गई, इससे अपने आप को बहुत ज्यादा, वैसे भी एहसान करके जतलाने से उसका सवाब तो खत्म हो ही जाता है, लेकिन ये मुसीबत उसकी वजह एहसान करके जतलाना ये कबीरा गुनाह है और शबे कदर में भी उसकी माफी मिलती नहीं है। इसलिए उससे बड़ा एहतमाम अपने अपनी नेकियों को, एक तो नेकी करना, तो नेकी करना तो बहुत आसान है, लेकिन की हुई नेकी को बचा रखना, महफूज रखना, उसकी हिफाजत करना, ये जरा क्या हो जाता है, इसका भी एहतमाम होना चाहिए। बहरहाल ये जो शबे कदर में कुरान नाजिल हुआ, हजरत अबू दर गिफारी रजी अल्लाह तआला अन्हु की रिवायत जो है हजरत मुफ्ती शफी साहब ने मारिफुल कुरान में नकल की है कि जितनी भी आसमानी किताबें हैं वो सब जो है रमजान ही में क्या हुई, नाजिल हुई है। चुनांचे हजरत अबू दर गिफारी की रिवायत है, हजरत इब्राहिम पर जो सहीफे अल्लाह ने नाजिल फरमाए वो तीन रमजान को, और हजरत मूसा पर जो नाजिल हुई वो छह रमजान को, इंजील हजरत ईसा पर नाजिल हुई वो 13 रमजान को, जबूर हजरत दाऊद पर नाजिल हुई वो 18 रमजान को, और कुरान जो है वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर 24 रमजान को नाजिल हुआ। अब ये शबे कदर की इबादत की इतनी फजीलत 24,000 महीनों के बराबर, बहुत से लोग वो हैं कि जिनके लिए रात भर जागना मुश्किल है, उनके लिए एक आसान नुस्खा भी बतला दिया जाता है। हजरत उस्मान रजी अल्लाह तआला अन्हु की रिवायत मुस्लिम शरीफ के अंदर मौजूद है कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाया, मन सल्लल इशा फी जमातिन फकअन्नमा कामा निसफल लैल, जिसने इशा की नमाज जमात के साथ पढ़ी गोया आधी रात तक उसने इबादत की, व मन सल्लल सुबह फी जमातिन, और फिर फजर की नमाज भी जमात के साथ पढ़ी, फकअन्नमा गोया पूरी रात की इबादत का सवाब। तो गोया आप इशा और फजर पूरे रमजान की रातों में इतना तो कर सकते हैं, ये कुछ पॉइंट की बातें हैं। आपसे ये सब तो नहीं होती, मेहनतें नहीं होती, तो इतना तो करो कि रमजान के अंदर मगरिब की नमाज भी जो है जमात के साथ, कोई जमात छूटे नहीं, इफ्तारी में ऐसे मशगूल मत हो जाना कि जमात रकाते जाए जमात छूटे, इसलिए कि मगरिब की नमाज जो है रात में पढ़ी जाती है और ईशा की नमाज भी, फजर की नमाज रात की नमाज नहीं, वो तो दिन की नमाज है। तो गोया मगरिब और ईशा ये दो नमाजें पूरे रमजान में जमात के साथ पढ़ने का एहतमाम करें तो भी बहुत काफी है, दूसरी नफल इबादतें ना करोगे तो भी काम चल जाएगा, समझाया कि नहीं। और अगर आपने पूरा महीना इस बात का एहतमाम किया कि ईशा की नमाज भी जमात के साथ पढ़ी और फजर की भी, तो पूरी रात की इबादत का क्या हो जाएगा, सवाब मिल जाएगा। तो बहरहाल ये कुछ नुक्ते ऐसे हैं जिसमें हमारे जैसे कमजोरों के लिए क्या हो जाती है, आसानी हो जाती है। अब ये सूरत को सुनिए, इन्ना अंज़लनाहु फी लैलतिल क़द्र, भाई ताला फरमाते हैं बेशक हमने इस कुरान को शबे कदर में नाजिल किया। क्या मतलब, उसका एक मतलब तो यह है कि पूरा कुरान मजीद, इसलिए कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की ज़ाते बाबरकात पर पूरा कुरान बयक वक्त नाजिल नहीं हुआ। पहली वही जो आपके ऊपर गारे हिरा में आई थी, उस सूरह इकरा की पहली पांच आयतें उसमें नाजिल हुई है। पूरा कुरान खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर 23 साल दौरे नबूवत में नाजिल हुआ। तो अब ये जो नाज़लना फी लैलतिल क़द्र, उसका क्या मतलब, एक मतलब तो यह है कि पूरा कुरान जो है लोहे महफूज से आसमान दुनिया के ऊपर, ये दुनिया का सबसे करीबी जो आसमान है वहां लाके, लोहे महफूज से वहां लाके रखा गया, वो शबे कद्र में 24वीं रमजान को लाके रखा गया था पूरा कुरान, और फिर वहां से हजरत जिब्रील अल्लाह के हुक्म के मुताबिक 23 साल दौरे हुकूमत में थोड़ा थोड़ा करके लाते रहे। एक दूसरा मतलब ये भी है कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के ऊपर पहली वही जो सूरह इकरा की पांच आयतें नाजिल हुई, वो कब हुई, लैलतुल क़द्र में रमजान के अंदर नाजिल हुई, ये मतलब भी लिया गया है। وما دراك ما ليلة القدر، اور تمہیں کیا معلوم کہ شب قدر کیا ہے؟ ليلة القدر خير من الف شهر، کہ شب قدر 1000 مہینوں سے بھی بہتر ہے. 1000 مہینے عبادت کرنے کی وجہ سے جتنا ثواب ملتا ہے، شب قدر میں ثواب عبادت کرنے سے اس سے زیادہ ثواب. اب کتنی بہتر ہے، جیسا کہ ابھی بتلایا تھا، اس کی کوئی حد اندر ہے نہیں. بہت معاملہ بڑا اس میں وسیع ہے. تنزل الملائکۃ والروح فیہا باذن ربہم من کل امر، اس رات میں فرشتے اور روح، روح سے مراد روح القدس، یعنی حضرت جبریل علیہ السلام دوسرے فرشتوں کے ساتھ اپنے پروردگار کی اجازت سے ہر کام کے لیے اترتے ہیں. ہر کام کے لیے اترتے ہیں کا مطلب وہی کہ سال بھر کے جو مقدرات ہیں وہ لے کر آتے ہیں اور دوسرے فرشتوں کو حوالے کیے جاتے ہیں. اور پھر فرماتے ہیں سلام حتی مطلع الفجر، وہ رات سراپا سلامتی ہے فجر کے طلوع ہونے تک. یعنی گویا پوری رات یہ برکات، رات کی یہ جو برکتیں بتائی گئی وہ رات کے کسی ایک حصے کے ساتھ مخصوص نہیں ہے. رات شروع ہونے سے لے کر رات ختم ہونے تک تمام حصوں میں یہ برکتیں موجود ہیں. آپ مغرب کے بعد ہی عبادت چالو کر دیں. بہت سے لوگ شب قدر کی عبادت کے لیے بھی انتظار کرتے ہیں، کائی کہاں عشاء کے بعد، تراوی کے بعد. اب عشاء کے بعد، تراوی کے بعد تو کافی کے ایسے مست ہوئے تھے کہ پھر جو ہے وہ جھومنے لگ جاتے ہیں، سمجھا کہ نہیں. تو اس کے بجائے میں مغرب کے بعد ہی، ابھی ذرا طبیعت میں نشاط بھی ہے، یہ وقت ہے، یہ بھی شب قدر ہی ہے، پڑھ لو نہیں نشاط کے وقت میں. اللہ تعالیٰ وہی فضیلت جو آپ تراوی کے بعد آدھی رات کو عبادت کرتے جو ملتی، وہ ابھی بھی ملے گی. اس لیے اس کا اہتمام کرنا چاہیے. اللہ تعالیٰ ہم سب کو اس کی قدردانی نصیب فرمائے. آخر دعوانا الحمدللہ رب العالمین.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.
سبحانک اللہم و بحمدک و تبارک اسمک و تعالی جدک و لا الہ غیرک، اللہم صلی و سلم و بارک علی سیدنا و مولانا محمد و علی سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما. تیری یاد سے ہمارے دلوں کو آباد فرما. دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما. تمام اعمال میں اخلاص، اتباع اور احتساب کی کیفیت نصیب فرما. اللہ ہمیں، ہمارے اہل و عیال اور تمام متعلقین کو صحت، قوت، عافیت، سلامتی، دنیا آخرت کی بلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی اللہ تو اپنے خزانے غیب سے کفالت فرما. ہمیں کسی کا محتاج اور دست نگر نہ بنا. ہماری روزیوں میں برکت اور وسعت عطا فرما. اے اللہ ہماری اولادوں کو عقائد حقا، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی برے عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما. اپنی شان ربوبیت سے اللہ ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور، ہمارے لیے صدقہ جاریہ और हमारी उम्मीदों से बढ़ करके बना दे। अल्लाह हमें और हमारे तमाम माताहतों को नमाज का कायम करने वाला बना दे। तेरे खलील ने तुझसे दुआ की थी, रब्बी जालनी मुकीम सलात व मिन ज़ुर्रियती। अल्लाह हम भी तुझसे यही दुआ करते हैं, हमारे तमाम औलादों और माताहतों को नमाज का कायम करने वाला बना दे। नमाज का इश्क व मोहब्बत हमारे दिलों के अंदर डाल दे। नमाज को हमारी आंखों की ठंडक बना। नमाज के अल्लाह खुशू हमें अता फरमा। नमाज के अनवार और बरकात से हमारी जिंदगियों और हमारे घरों को अल्लाह मुनव्वर और मामूर फरमा। इबादात का अहतमाम नसीब फरमा। मामलात की दुरुस्तगी अता फरमा। माशरत का हुसन अता फरमा। आपसी हुकूक की अदायगी का अहतमाम नसीब फरमा। आपस की हक तलफियों से अल्लाह हमारी पूरे पूरी हिफाजत फरमा। अल्लाह तेरे जिन बंदों ने हज के इरादे किए हैं, अल्लाह आफियत सहूलत के साथ उनके लिए सफर हज को मुकद्दर फरमा। अल्लाह मकबूल मबरूर हज और मकबूल जियारतों से उनको मालामाल फरमा। हरमैन शरीफैन के क्याम को उनके लिए माला बाबरकत बना। एक एक लम्हे को अल्लाह वसूल करने की, तेरी इताअत और फरमाबरदारी में गुजारने की और तेरी तरफ रुजू और इनाबत की तौफीक अता फरमा। हर किस्म की जिनायतों और मासियतों से अल्लाह उस क़याम के दौरान उनकी पूरी पूरी हिफाजत फरमा। अल्लाह जो मुख्तलिफ हैसियतों से जिम्मेदारियां फराइज मनसबी तूने हम पर लाजिम किए हैं, पूरी अमानत और दियानत के साथ उनको अदा करने की हमें तौफीक और सआदत अता फरमा। अल्लाह हमें अपनी कमजोरियों, अपनी कोताहियों, अपने कसूर, अपने उयूब जुनूब का इदराक और एहसास अता फरमा कर उसकी इसलाह की तौफीक अता फरमा। अल्लाह ईमान की सलामती के साथ दुनिया से जाना नसीब फरमा। मालूम नहीं कब और कहाँ जिंदगी की शाम हो जाए। अल्लाह ऐसी हालत में मौत आवे कि हमारे दिल ईमान के नूर से मुनव्वर हो, जबान पर कलमा तैयबा जारी हो, तू हमसे राजी हो और हम तुझसे राजी हो, तेरे और तेरे बंदों के हुकूक में से कोई हक हम पर वाजिबुल अदा बाकी न रह गया हो। अल्लाह ऐसी हालत में मौत अता फरमा। कब्र के अजाब से हिफाजत फरमा। महशर की हौलनाकियों से हिफाजत फरमा। उस दिन की रुसवाई से बचा ले। उस दिन अपने अरशे अजीम का साया नसीब फरमा। अपने हबीब पाक सल्लल्लाहु तआला अलैहि वसल्लम के मुबारक हाथों हौज़े कौसर का जाम नसीब फरमा। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की शिफात मरहमत फरमा। अल्लाह नेकियों के पलड़े को झुका दे। दाहिने हाथ में नामाए आमाल नसीब फरमा। पुल सिरात पर से आफियत के साथ गुजार कर जहन्नम के अजाब से पूरे पूरी हिफाजत फरमा कर जन्नत के अंदर दुखूल अवली नसीब फरमा। अल्लाह हमारे बीमारों को सेहत कामिला आजिला मुस्तमिर्रा अता फरमा। मकरूज़ों के कर्जों की अदायगी की शक्लें पैदा फरमा। परेशान हालों की परेशानियों को दूर फरमा। हाजतमंदों की हाजतें पूरी फरमा। जो कैदो बंद में महबूस हैं अल्लाह उनको रिहाई नसीब फरमा। जो मुकदमात में माखूज हैं उनको बरी फरमा। जो जिस मुसीबत में गिरफ्तार है अल्लाह उसको उससे नजात अता फरमा। अल्लाह हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का उम्मती जहाँ कहीं भी हो उसके ईमान और इस्लाम की, जानो माल की, इज्जत और आबरू की, अहलो आयाल की, तिजारत और ज़राअत और कारोबार की, हर चीज़ की पूरे पूरी हिफाजत फरमा। पूरे आलम में उम्मत मोहम्मदिया जहाँ कहीं मजलूमियत का शिकार है अल्लाह उसकी भरपूर नुसरत फरमा। जालिम के हाथ को जुल्म से रोक दे। अल्लाह इस मुल्क में अमन अमान की फिजाएं कायम फरमा। यहाँ बसने वाली कौमों में आपस में मोहब्बत, हुस्ने सुलूक और रवादारी को आम फरमा। अल्लाह जो लोग इनके दरमियान बुग़्ज़ और अदावत पैदा करके अपने नाजायज मकासिद को हासिल करना चाहते हैं उनकी साजिशों को नाकाम कर दे। अल्लाह ये दिन ब दिन मुसलमानों के खिलाफ नफरत की फिजाएं जो बढ़ती जा रही हैं अल्लाह अपने फल से उनको ख़त्म फरमा। खुद हमें भी अहले इस्लाम को भी इसकी तौफीक अता फरमा कि अपनी तरफ से पेशकदमी करते हुए برادران وطن کے ساتھ اچھا سلوک، اچھا معاملہ اس طرح انداز سے کریں کہ ان کے قلوب میں جو بدگمانیاں ہیں، جو غلط فہمیاں ان کو دی گئی ہیں، اللہ وہ عافیت کے ساتھ دور ہو جائیں. اللہ ایسی صورتیں پیدا فرما. اللہ ہمیں ایمان و اسلام کی دولت ان کی خدمت میں پیش کرنے کی، اس دعوت سے ان کو اللہ مدعو کرنے کی توفیق عطا فرما. اس میں ہماری جتنی بھی کوتاہیاں ہیں، اب تک جو کوتاہیاں ہوئی اس کو معاف کرتے ہوئے آئندہ اللہ اس عمل کو عملی جامہ پہنانا ہمارے لیے آسان فرما دیں، اور اسی کی برکت سے اللہ اس ملک کو امن و امان کا گہوارہ بنا دے، اپنے فضل کا معاملہ فرما دے. اللہ اپنے فضل کا معاملہ فرما دے. تیرے حبیب پاک صلی اللہ تعالی علیہ وسلم نے جتنی خیر اور بلائے تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شروع و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اللہ اس مجلس میں شریک تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.